यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टबाटा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटबाट भएको क्षतिका सम्बन्धमा जानकारी। सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। अवरूद्ध राजमार्ग 2 घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्तिको व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। गत आर्थिक वर्षमा रेमिटेन्स आयमा 16.5% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायल भ्रमणमा। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका 5 थामे खोलामा हिमताल विस्फोटबाट भएको क्षतिका बारे जानकारी लिनुभएको छ। घटनास्थलमा पुगेर फर्किनुभएका रक्षा मन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको हो। जानकारी लिनुभएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा रक्षामन्त्री राई, संघीय सांसद सोनाम गेलजेन शेर्पा, कोशी प्रदेशसभा सदस्य बुद्धिबहादुर राज भण्डारी, मुख्य सचिव लीलादेवी गर्तौला, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासी लामो शेर्पा लगायत उपस्थित हुनुहुन्थ्यो। स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोन लगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ। क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विशेषज्ञको संयुक्त टोलीद्वारा अध्ययन हुनुपर्ने र पुनः निर्माणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने जनाइएको छ। विस्फोटपछिको बाढ़ी र पहिरोका कारण 17 घर र 1 विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अप्नाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ। सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिकाको थामेमा तत्काल विद्युत र टेलिफोनको व्यवस्था गर्न सम्बन्धित मन्त्रीले निर्देशन दिनुभएको छ। हिमताल फुटेर थामे खोलामा आएको बाढ़ीका कारण पर्यटकीय गाउँ थामे संचार सम्पर्क विहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल संचार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड़काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाड़ीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटिको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड़काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको शासनका रूपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले समाजमा भ्रष्टहरूले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आजको बैठकमा सभाध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतिले स्वीकृत भएको हो। अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्नुहुँदै विधेयकमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रिय सभा नियमावली 2075 नियम 106 सभा अन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 5 थामेमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिका विषयमा सरकारको ध्यान आकर्षण गराउन भएको छ। सांसदहरूले बाढ़ीका कारण विस्थापित भएकाहरूलाई उचित स्थानमा राख्न र राहतको व्यवस्था गर्न तथा जोखिममा रहेका बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा लैजान सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने, प्राकृतिक संरचनाहरूमा परिवर्तन देखिने जस्ता समस्या उत्पन्न भइरहेको भन्दै त्यसतर्फ समयमा नै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जानुभएका डाक्टर राणालाई आज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ। परराष्ट्र मन्त्री डाक्टर राणा भदौ 6 गते स्वदेश फर्कनुहुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंसम्ममा देशका प्रमुख राजमार्गहरूका खाल्डाखुल्डी पूर्ने तथा मरमतको काम सम्पन्न हुने जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यस वर्षको दशैं शुरू हुनु अगाडि नै निर्माणाधीन अवस्थामा रहेका बाहेक अन्य राजमार्गहरूको पटक्के मरमतको काम सम्पन्न हुने गरी बोलपत्र आह्वान भइसकेको जनाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले विशेष अवस्थामा बाहेक बाढ़ी पहिरो वा अन्य कुनै कारणबाट अवरूद्ध राजमार्गहरू 2 घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्ति सिधै तयारी अवस्थामा रहने व्यवस्था मिलाएको जनाएको छ। पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्री परिषदबाट स्वीकृतिका लागि पेश भएको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न ठाउँमा भइरहेको पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ। आज महाकाल चौरपानी पोखरी थोक वितरण प्रणाली निर्माण आयोजना बागमती करिडोर गोकर्ण तथा फोहोर पानी प्रशोधन केन्द्र गुहेश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक 2081 संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबारस्थित समितिमा भएको छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोत विधेयकलाई समय अनुकूल र न्यायोचित बनाउने बताउनुभयो। बैठकमा संशोधनकर्ता सांसदहरूले जलवायु परिवर्तनका विषयलाई गम्भीर रूपमा लिनुपर्ने, वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिई विधेयक बनाउनुपर्ने, प्रदेशसँग समन्वय गर्दै कुरा बाँझिएमा अन्तिम अधिकार केन्द्रलाई दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले मानव ओसार पोसारका घटना दिन प्रतिदिन बढ़ेकाले बिचौलियालाई कड़ा कार्यवाही हुने कानून बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा सांसदहरूले पछिल्लो समय तेस्रो मुलुकमा मानव तस्करी हुने गरेकाले त्यसलाई रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। खुला सीमानाका कारण भारतीय बाटो हुँदै विभिन्न मुलुकमा मानव बेचबिखन हुने गरेकाले सीमानाकामा परिचय पत्र अनिवार्य गरेर सीसी क्यामेरा राख्न गृह प्रशासनलाई आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयास स्वरूप अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन आज आइतबार इजरायलको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा विदेश मन्त्री ब्लिंकेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने विश्वास गरिएको प्रसारण संस्था अल जजिराले जनाएको छ। अमेरिकाको युद्ध विराम सम्बन्धी प्रस्तावले इजरायल र हमास बीचको भिन्नता अन्त्य गर्ने उद्देश्यले मध्यस्थकर्ता राष्ट्रहरू अमेरिका, कतार र इजिप्ट निरन्तर वार्ताको प्रयासमा छन्। हाल कतारको राजधानी दोहामा जारी वार्ता रोकिएपछि इजिप्टको राजधानी कायरोमा बस्ने अर्को चरणको वार्ताले युद्धविरामलाई पूर्णता दिने विश्वास गरिएको छ। यसअघिको युद्धविरामको प्रयास असफल भएपछि बाइडेन प्रशासनको तीव्र आलोचना भइरहेको छ। इजरायल र हमास बीचको युद्धमा परि 40,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष 2080/81 वार्षिक तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि भएको छ। विदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति 5 खर्ब भन्दा बढ़ीले बचतमा रहेको छ। आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह 16.5% वृद्धि भई 14,45,32 करोड़ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह 23.2% वृद्धि भएको थियो। गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 4,60,103 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,81,199 पुगेको छ। गत आर्थिक वर्ष 2080/81 चालू खाता 2,21,34 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष चालू खाता 46,57 करोड़ घाटामा रहेको थियो। गत आर्थिक वर्षमा शोधनान्तर स्थिति 5,49,49 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति 2,85,82 करोड़ बचतमा रहेको थियो। नेपाली शेयर बजारमा आइतबार नेप्से परिसूचक र कारोबार रकम उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 34.47 अंकले ओह्रालो लागेर 2,966.33 अंकमा सीमित भएको छ। यस दिन कुल 6,54,75,366 किता शेयरहरू 28,83,69,97,00,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य वृद्धि हुँदा 9 समूहको शेयर मूल्य भने घटेको छ। यस दिन 4 कम्पनीहरूको शेयर मूल्यमा 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार पुनः नयाँ रेकर्ड निर्माण भएको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढ़िरहेको सुनको मूल्य आइतबार स्थानीय बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
घरेलु टोली नेपालले साफ U20 च्याम्पियनशीपमा संघर्षपूर्ण जीतसहित सुखद शुरूआत गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई 1-0 गोलले पराजित गरेको हो। जीतसँगै समूह एमा रहेको नेपालले महत्वपूर्ण 3 अंक जोड़ेको छ। नेपालले दोस्रो खेल बिहिबार बंगलादेशसँग खेल्नेछ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्नेछ। नेपालका लागि निराज धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजले 23 मिनटमा गोल गरेका थिए। खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपालले फिनिशिङमा भने बारम्बार चुक्न पुग्यो, जसका कारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंका विरूद्ध जित निकाल्न निकै संघर्ष गर्नु पर्यो। 6 राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह एमा छ। समूह एमा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह बीमा भारत, मालदिव्स र भूटान रहेका छन्। सोमबारको समूह बी अन्तर्गत दिउँसो 3 बजे इन्फा मैदानमै भूटान र भारतले खेल्नेछन्। श्रीलंकामा अर्को महिना हुने काबा U20 पुरूष भलिबल च्याम्पियनशीपको तयारीका लागि 18 खेलाड़ी प्रशिक्षणमा बोलाइएको छ। नेपाल भलिबल संघले आइतबार 18 खेलाड़ीको नाम सार्वजनिक गरेको छ। संघले भदौ 8 गतेबाट प्रशिक्षण शुरू गर्ने जानकारी दिएको छ। बन्द प्रशिक्षणबाट 14 सदस्यीय अन्तिम टोलीको घोषणा गरिनेछ। काबा च्याम्पियनशीप आगामी असोज 17-23 गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ। छनौट भएका खेलाड़ीलाई भदौ 7 गते सम्पर्कमा आउन भनेको छ। केही साता अघि काठमाडौँमा भएको U19 भलिबल च्याम्पियनशीपमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गरिएको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र मध्य प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटबाट भएको क्षतिका सम्बन्धमा जानकारी, सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, अवरूद्ध राजमार्ग दुई घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्तिको व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी, गत आर्थिक वर्षमा रेमिटेन्स आयमा 16.5% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क, र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायल भ्रमणमा। हौस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।